उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी जगदीश घिमिरेको आत्मलाप अन्तर्मनको यात्राको अन्तिम भाग लिएर आएका छौं। उत्तम शान्ति पुरस्कार तथा मदन पुरस्कार लगायत प्रतिष्ठित पुरस्कारहरू पाएको यो पुस्तक पहिलोपटक 2064 सालमा प्रकाशित भएको हो। अहिले यसको 11 संस्करणसम्म प्रकाशित भइसकेको छ। यसको अन्तिम तथा 14 श्रृंखला अब सुनौ। २०६३ साल माघमा मैले डाक्टर सुरापोललाई भेटेँ। उनले अस्पताल भर्ना गरेर मेरा सबै जाँचहरू गरे। हाड पोहोरको भन्दा कमजोर भएछ। पोहोर ढाडको T12 हाड चर्केर थला परेको थिए। यसपालि ढाडको T10 ठुन्कोमा थप तर अति सानो चिरा पनि परेछ, फ्र्याक्चर भएछ। त्यो पोहोर T12को उपचारको कुप्रभाव थियो अरे। ढाडको हाडको एउटा ठुन्काको मर्मत गरेपछि अर्को त्योभन्दा मास्रो ठुन्कोमा बढी दबाव पर्ने हुनाले यस्तो हुन्छ अरे। त्यो फ्र्याक्चर अरू बढ्यो भने पोहोरको जस्तै ढाड दुख्न थाल्नेछ। तर अति नदुखुन्जेल केही गर्नु हुँदैन अरे। त्यसमा बढी दबाव नपर्ने काम मात्रै गर्नुपर्छ। अब मेरो बाँकी जीवन यस्तै र यो जस्तै अरू पनि धेरै कामचला उपायहरूका बारेमा यापन गर्नुपर्ने भएको छ। सुरापोलले भने, तिम्रो शरीरमा माइलोमाका कीटाणुको तुस बाँकी छ। तिनलाई केही समय किमो उपचार गरेर सकेसम्म निर्मूल पार्नुपर्छ, अनि मात्र स्टेम सेल ट्रान्सप्लान्ट गर्नु ठिक हुन्छ। अनि उनले मलाई श्रीराज अस्पतालमा भर्ना गरेर 2064 साल जेठसम्ममा 3 हप्ता बिराएर 4 चक्र भेल्केट डेक्साले किमो उपचार गरे। 2 चक्र किमो उपचारका बीच 3 हप्ता कुर्नु पर्थ्यो। त्यसबेला आराम गर्न म काठमाडौँ आउँथेँ। पटक पटक ब्याङ्कको ओहोरदोहोर गरेँ। असार मध्यमा सबै जाँचको रिपोर्ट हेरेपछि डाक्टर सुरापोलले म स्टेम सेल ट्रान्सप्लान्टका गर्नका लागि उपयुक्त स्थितिमा रहेको बताए। त्यो समाचारले मलाई बिरामी भए त सबभन्दा खुसी तुलायो। माघमा म रेमिसन अर्थात् रोगमुक्ति वा न्यूनतम संक्रमणको अवस्थामा छु र हुने भए तुरन्त स्टेम सेल ट्रान्सप्लान्ट हुन सक्छ भन्ने आशाले डाक्टर सुरापोललाई भेट्न ब्याङ्कक आएको थिएँ। 5 महिनाको उपचारपछि बल्लतल्ल म त्यसका लागि उपयुक्त छु भन्ने सुन्दा खुसीको सीमा रहेन। असार 19 मेरो स्टेम सेल ट्रान्सप्लान्टको तयारीका लागि 24 घण्टा सुली नलीबाट सेलाइन पानी र त्यसपछि त्यही बाटोबाट 3 घण्टा लाएर साइक्लोफोस्माफाइट नामक किमोको उच्च मात्रा दिए। यसले 4,000 देखि 10,000 सम्म हुनुपर्ने रगतको सेतो कोष घटाएर 2-3 समय पुर्याउँछ अरे। यसरी सेतो कोष घटेको बेला कुनै पनि कडा संक्रमण हुन सक्छन्। यी कुरा बताउँदै डाक्टरले भने, आत्तिनु पर्दैन, उपचार प्रक्रिया यही हो। हामी तिम्रा स्वास्थ्यका सूचकहरू लगातार मोनिटर गरिरहन्छौँ। हरेक 4 घण्टामा तिम्रो ताप चाप धड्कनको र हरेक 2 दिनमा रगतको जाँच हुन्छ। योभन्दा पहिले मैले 10 चक्र किमो उपचार गरिसकेको थिएँ, तर यस किमोको कुप्रभावहरू सबभन्दा कडा थिए। साँझको खाना सधैँ झैँ रुच्यो अनि सुरु भयो यस किमोको कुप्रभावको चमत्कार। निद्रा नलाग्ने, बेचैनी हुने, कमजोरी हुने, भोक नलाग्ने, कब्जियत हुने, औछानी लाग्ने, झुसिलो डकार आउने जस्ता सबभन्दा पहिला लिएको भ्याड किमो उपचारका सबै कुप्रभाव अति धेरै बढी मात्रामा दोहोरिए। यी सबै कुप्रभाव हटाउन अनेक कडा दबाईहरू पनि दिइए। यसको थप र सबभन्दा खराब कुप्रभाव थियो असह्य पिसाब पोल्ने। पिसाब 1 सेकेन्डमा 1 थोपा झर्थ्यो, भाँडो थापिरहनु पर्थ्यो। पिसाबको नलीमा सियोले घोचे जस्तै पोल्थ्यो। जिउमा पानी कम भयो कि भनेर खुब पानी पिएँ, जति खाँदा पनि घटेन। डाक्टरले भने, यो किमोले गर्दा भएको इरिटेबल ब्लाडरको समस्या हो, क्रमशः ठिक हुन्छ। 24 घण्टा न निद्रा न भोक न तिर्खा हुने गरी मरण चान्न गराएपछि दुख्न बिस्तारै कम भयो। भोलिपल्ट दिउँसो पेट ढाडिएर असह्य भयो। एक पाथी जति उल्टी गरेपछि जिउ अलि हलुका भयो। पर्सिको दिनदेखि 1-2 चम्चा भात खान थालेँ। एक सातापछिदेखि क्रमशः कुप्रभावहरू घट्दै गएर तङ्ग्रिन थालेँ। असार 32 बिहानै डाक्टर भोराकनले स्टेम सेल झिक्नका लागि भनेर मेरो घाँटीको दाहिनेपट्टिको इन्टरनल ज्यागुलर भेन भन्ने नसामा नली छिराउन लागे। त्यसरी घाँटीको नसाबाट डबल ल्युमिनेसन क्यामेथेटर नामक 15 सेन्टिमिटर लामो र 1.3 मिलिमिटर मोटो नली छिराएर मुटु र फोक्सोको बीचमा पुर्याउनु पर्थ्यो। ठिकसँग घुसारेन भने दायाँ र बायाँमा पर्ने मुटु वा फोक्सो छोयो भने समस्या हुन्थ्यो अरे। 1-2 वटा मासु लठ्याउने सुई दिएर 15 मिनटमा सकिनुपर्ने यो काम फत्ते गर्न 15-20 वटा सुई दिएर 1 घण्टासम्म कोसिस गर्दा पनि नसकेपछि ती डाक्टर लज्जित हुँदै सकिन सरी भनेर गए। डाक्टरले त क्षमा मागेर गए भयो, दुःख पाउने रोगीले हो। डाक्टरको अक्षमता र गल्तीले कति रोगीको कति कन्तबिजोक हुन्छ होला, कतिको ज्यान जान्छ होला, के लेखा। स्टेम सेल जसरी भए पनि झिक्नै थियो, नत्र मेरो स्टेम सेल ट्रान्सप्लान्ट नै हुन सक्दैन थियो। त्यसका लागि नर्सहरू हातको नसा पाल पार्न लागि। एक त हातका सबै नसामा 100 पटक सुरिनरी रोपेर घन्टौँ र धेरै पटक धेरै दिनसम्म दबाई दिइसकेकाले कति नसा फाइब्रोसिस अर्थात् काँठिएर गाँठा परिसकेका थिए। कति नसामा हालसालै सुरिनली उनेका आला निलडाम थिए र दुखिरहेका थिए जसमा मलम लगाइरहेको थिए। त्यही काममा सबभन्दा अनुभव भएका नर्सहरूले नयाँ नसा खोज्दै पाल पारे। हातमा तीनवटा नयाँ ठाउँमा पाल पारे तर चाहिने जति रगत आएन अनि दुवै गोडाका गोलीगाठा निरका टाठै देखिने नसामा पाल पारेर त्यहाँबाट रगत झिकेर स्टेम सेल संकलन गर्न सकिने ठहर गरे। मलाई अस्पतालकै रगत बैङ्कमा लगेर दिशा पिसाबका लागि डाइपर लगाए जीवनमा फेरि बालक भए गद्दादार कुर्सीमा बसाए चार घण्टा लाग्छ भने अगाडि टिभी खुला थियो। नर्सले स्टेम सेल सेपरेटर नामक यन्त्रमा मेरा दुवै पाल परेका नसा जोडे अनि तीमध्ये एक नसाबाट मेरो रगत यन्त्रमा जान थाल्यो र स्टेम सेल छानिसकेपछि अर्को नसाबाट मुटुमा फर्कन थाल्यो। एक घण्टापछि नर्सले भनिन् यी नसाहरूबाट रगत थोरै आइरहेको छ यसरी हुँदैन तिमीले भोलि ठुलो नसामा नयाँ पाल पारेर आउनुपर्छ अनि झिकाउला। मलाई फिर्ता पठाइदिन् फर्किँदा सोचेँ अब भोलि उनीहरूले हुँदैन भएको कुन नसामा पाल पार्ने होलान्। साउन एक अनि अर्का डाक्टर भोराकन आए तिनले भने अब दुईटा उपाय छन् एउटा देब्रेपट्टि गर्दनको त्यही नसामा पाल पार्ने जुन मलाई अलिक गाह्रो हुन्छ तर यसलाई तिमीले एक सातासम्म पनि राख्नु पर्न सक्छ त्यस बेला चाहिँ तिमीलाई सजिलो हुन्छ। दोस्रो र अन्तिम उपाय हो ग्रोइन टिग्रा र भुँडीको जोर्नीको नसामा पाल पार्नु जुन मलाई सजिलो हुन्छ तर तिमीलाई हिँड्न दिशा पिसाब गर्न र नुहाउन गाह्रो हुन्छ अब भन तिमी के चाहन्छौ। मैले गर्दन रोजेँ यी डाक्टरले चिने ठाउँको मासु लठ्याउने एक दुई सुई दिएर मसँग गफ गर्दा गर्दै दुई मिनटमै नली छिराए। 15 मिनट लाग्छ भनेका थिए 15 मिनटमा सब टाक टुक सके। अब मेरो गर्दनका दुवैतिर घाउ थिए र पट्टी टाँसेको थियो एकातिर नली घुसारेको थियो जसका दुईटा लुरुलुरु हल्लिने सिङ जस्ता एन्टेना कानमाथि आइपुगेका थिए यी मध्ये एकबाट रगत झिक्नु र अर्कोबाट फिर्ता हाल्नु पर्थ्यो। साउन्ड दुई बिहान मलाई फेरि रगत बैङ्कमा लगे। चार घण्टासम्म सोफामा सुतारे स्टेम सेल झिके। स्टेम सेल सेपरेटर भन्ने यन्त्रले मेरो मुटुको सम्पूर्ण रगत हिजो जस्तै गरी झिक्न छान्न र फिर्ता हाल्न थाल्यो। चार घण्टामा चार पटक मुटु रित्ति आयो र भए जति स्टेम सेल छानेर झिक्यो अनि त्यो नहुने झिकेको मोही जस्तै रगत मेरो मुटुमा फिर्ता हाल्यो। घण्टा घण्टामा मेरो रक्तचाप ताप धड्कनको नाप गरिरहे। त्यस प्रक्रियामा रक्तचाप निकै घट्दो रहेछ। बिहान सुक्खा खाजा खाएर केही पनि झोल नखाइकन गएको भए पनि म 3 घण्टापछि डाइपर भिजाउन बाध्य भएँ। भाग्यले दिशा आएन। साँझमा डाक्टर पचरावतीले भनिन् सरी आज तिम्रो लागि राम्रो समाचार छैन तिम्रो स्टेम सेलको संख्या एकदमै कम छ नर्मल्ली 10-12 लाख हुनुपर्नेमा 1,60,000 मात्रै छ किन त्यस्तो भयो त तिम्रो स्टेम सेल झिक्न ढिला भयो अनि हरायो। मेरो रगतमा बिहिबार सेतो कोष पुरा थियो त्यही दिन झिक्न भ्याइएन। शुक्रबार राष्ट्रिय बिदा पर्यो अनि शनि र आइतबार रगत बैङ्क बन्द भयो। सोमबार डाक्टरले घाँटीमा हाले नली हाल्न सकेन। गोडाको नसाबाट झिकेको रगतले पुगेन। मङ्गलबारसम्ममा सबै चाँजो मिल्यो तर त्यतिन्जेल मेरो स्टेम सेल रगतमै हराइसकेछ। स्टेम सेल पनि नहुने जस्तो हुँदो रहेछ। मोही पार्दा ठिक्क बेलामा नौनी झिकेन र माथि रह्यो भने लस्किन्छ अर्थात् बनिसकेको नौनी फेरि मोहीमा नै मिसिन्छ। नौनी निकै कम लाग्छ। अब के गर्छौ त मैले सोधेँ। भोलि एक दिन फेरि झिकिएरौँ आजको लक्षणले त भोलि धेरै बढिहाल्ला जस्तो छैन। केही लागेन भने पहिले जस्तै 1-2 हप्तापछि फेरि सबै प्रक्रिया दोहोऱ्याउनुपर्छ। फेरि साइक्लोफोसमामाइड दिएर स्टेम सेल हार्भेस्ट गर्नुपर्छ। यसरी नसुचेको व्यवधान आयो जे परे पनि सहनुपर्ने रहेछ। एक त कम्तीमा 2 हप्ता ढिलो हुने भयो दोहोरो दुःख पाउने भयो फेरि साइक्लोफोसमामाइड दिनुपर्छ सुनेर त्यसका उग्र कुप्रभावहरू र खास गरी पिसाब पोल्ने सम्झेर आङसेरिङ्गा भयो। कति दुःख भोग्नु लागेको रहेछ। फेरि रगत बैङ्कमा लगेर हिजोको प्रक्रिया दोहोऱ्याए। गर्दनको नसाबाट पुरै 4 घण्टा रगत झिके। साँझमा सहायक डाक्टरले भने आज जम्मा 5-6 लाख स्टेम सेल आयो यतिले पुग्दैन प्रक्रिया दोहोऱ्याउनु पर्ने भयो के कसो गर्ने डाक्टर सुरापोले निर्णय गर्छन्। प्लेटफर्ममा रेल कुरेर बसेको जस्तो गरी कम्तीमा 2-7 सातसम्म त्यसै यही कोठामा लडेर स्टेम सेल संकलन गर्ने दिन कुरिरहनु पर्ने भयो। म बिचरोसँग अरू कुनै उपाय थिएन। सुरुपालले भने अब तिमी 2 हप्ता रेस्ट गर अस्पताल बसिरहनु पर्दैन थप साइक्लोफोसमामाइड दिनु पनि पर्दैन त्यसको फोर्स कोर्स पुगिसक्यो 2 हप्तापछि 5 दिन न्युपोजिन दिएर स्टेम सेल परिचालन गर्ने र फेरि स्टेम सेल बटुल्ने। यसरी मलाई 20 लाख स्टेम सेल ट्रान्सप्लान्ट गर्छन् रे बल्ल तल स्टेम सेलको मात्रा पुग्ने भयो। मलाई स्टेम सेल ट्रान्सप्लान्टको तयारीका लागि बोन म्यारो ट्रान्सप्लान्ट विभागमा सारे। त्यस वार्डमा जम्मा 4 जना बिरामी थियौँ। एउटी नर्सले टुटे फुटेको अङ्ग्रेजीमा मलाई भने तिमी स्टेम सेल ट्रान्सप्लान्ट गराउने पहिलो मान्छे हो कि म परीक्षणको पहिलो मुसो त होइन भनेर तर्से। नर्सले मलाई त्यस वार्डमा उपचार गराउने तिमी पहिलो नेपाली हो भन्न खोजेकी रहेछन्। यो वार्ड सघन उपचार कसकै जस्तै रहेछ। डाक्टरले तोकेको र नर्सले दिएको ओखती र खाने पिउने कुरा बाहेक केही पनि खान पिउन नपाइने। हरेक पटक दिशा र पिसाब गएको लगत राख्नुपर्ने। पिसाब छुट्टै थापेर नाप्ने भाँडोमा हालिदिनुपर्ने। मेरो कोठामा बिहान 11 देखि साँझ 8 बजेसम्म एकपटकमा एकजना मात्र पस्न र बस्न पाउने रहेछ, राति कोही सुत्न नपाउने। आजसम्मका उपचारमा दुर्गा र अर्को एकजना छोरा छोरी वा भतिजा पनि सधैँ मेरो अस्पतालको कोठामा सुतेका थिए। ब्याङ्ककमा महिनौसम्म कुरेर बस्दा दुर्गाले मलाई कहिले पनि छोडेकी थिएनन्। आज छोड्न बाध्य भइन्। मलाई एक्लै छाड्नुपर्दा दुर्गालाई पीर लागेको प्रष्ट थाहा हुन्थ्यो। दुर्गा र हिमाल पोलसेन र डाक्टर निड कहाँ बास बस्न गए। उनीहरूको घर यो अस्पतालबाट नजिकै छ। मलाई पनि नरमाइलो लाग्यो। दुर्गा राति निकै रहेछन्, हिमालले फुल्याउनु परेछ। एक दुई दिनपछि सबै सामान्य भयो। मलाई एक रात छोड्नुपर्दा त्यति पीर गर्ने दुर्गाले मलाई सदाको लागि छोड्नुपर्दा कस्तो होला। अस्पतालमा पश्चिमी र थाई खाना पाइन्थ्यो। अस्पतालको खाना राम्रै हुनुपर्छ, तर किमोले स्वाद बिगारेकोले होला खानै सकिन। यहाँ रोगले होइन, खाना नरुचेर मरिँदो रहेछ। डाक्टरहरू बारम्बार भन्छन् तिमीले बेसरी खानुपर्छ, अनि मात्रै चाँडै तङ्ग्रिन्छौ। साउन 25 डाक्टर सुरापोलले दुर्गा र मलाई सँगै राखेर उपचार प्रक्रिया सविस्तार बताए। भने धैर्य ल्याऊ, केही चिन्ता गर्नु पर्दैन। यहाँ अब तिम्रा बचेकुचेका क्यान्सरका किरालाई समाप्त पारिन्छ। किमोको नर्मल मात्राले क्यान्सरका सबै किरा मर्दैनन्। सबै किरालाई समाप्त पार्न उच्च मात्रामा मेरफालान भन्ने किमो दिनेछौँ। त्यसका असुविधा छन्, तर गर्नै पर्ने प्रक्रिया त्यही हो। उच्च मात्रामा किमो दिएपछि क्यान्सरका कोष त समाप्त हुन्छन्, तर ती सँगसँगै तिम्रो रगतमा रहेका मित्र कोष पनि मर्छन्। डब्लुबीसी शून्यमा पुग्छ। नयाँ रगत बनाउने हाडको मजा हो, त्यो पनि समाप्त हुन्छ। अनि उच्च मात्रामा किमो दिएको पर्सिपल्ट हामी तिमीलाई तिम्रो झिकिराखेको स्टेम सेल हालिदिन्छौँ। त्यसबाट तिम्रो नयाँ रगत बन्न थाल्छ। सबै सूचकहरू नर्मलमा आउन कम्तीमा 2-3 हप्तासम्म लाग्छ। त्यतिन्जेल तिमीलाई कुनै पनि रोग सर्न सक्छ। साउन 31 आज चिर्ने ठाउँको मासु लठ्याएर दाहिने कलर बोन र दुधको मुन्टो मुन्तिर दुईटा पाल पारे। तल्लो पालबाट 1.3 मिलिमिटर मोटो र 30 सेन्टिमिटर लामो नली मुटुको सेन्ट्रल भेनमा उसारे। त्यसको मुखलाई सिए। जम्मा 1 घन्टा लाग्यो। यो शल्यक्रियामा 5% नलीको टुप्पाले फोक्सो घोचेर रगत निस्कन सक्छ अरे। मलाई त्यस्तो केही भएन। यसै नलीबाट त्यहाँ उपचार हुन्जेलसम्म स्थायी रूपमा औषधि खुवाउने, रगत वा स्टेम सेल हाल्ने, सेलाइन पानी हाल्ने, दिनदिनै जाँच्नका लागि रगत झिक्ने र मुखबाट खान नसक्नेलाई भोजन खुवाउने काम हुँदो रहेछ। यो नली मान्छेको शरीरमा हप्तौँ महिनौ र वर्षौँसम्म पनि राख्नु हुने रहेछ। यसलाई नर्सले दिनदिनै साँझ बिहान सफा गर्नुपर्दो रहेछ। अब मेरो शरीरमा यो नली मेरो यहाँ उपचार हुन्जेल रहन्छ, जुन कम्तीमा 6 हप्ता भनेको छ। यसको सफाइमा कुनै पनि कमी भयो भने जटिल संक्रमण हुन सक्छ। अपरेसनपछि 24 घण्टाको खाना एकैचोटि जस्तो गरी खाएँ। नदुख्ने र निदाउने थप गोलीहरू खाएर सुतेँ। भदौ 2 बिहानै मलाई यस वार्डको एकमात्र थाइल्यान्डको पहिलो ल्यामिनार फ्लो फ्यासेन्ट इन्सुलेटर नामक हावाका किटाणु छान्ने उपकरण जडिएको 7 फुट चौडा र 12 फुट लामो आइसोलेसन रूममा सारे। कोठामा 2 खण्ड रहेछन्। मेरो भित्री खण्डमा यस उपकरणले छानेको हावा मात्र छिर्दो रहेछ। त्यहाँ अपरेसन कोठाको परिधानमा डाक्टर नर्स र परिचारिकाहरू मात्र पस्न पाउने रहेछन्। एकपटकमा एकजना मात्र आउन पाउने र अपरेसन कोठाकै परिधानमा बाक्लो प्लास्टिकले बारेर बनेको बाहिरी खण्डसम्म मात्र आएर त्यहीँबाट उभी हेर्न र बोल्न पाउने रहेछन्। दुर्गा र हिमालले परबाट चियाएर हेरे, उभी अलिअलि कुरा पनि गरे। उनीहरू दिनदिनै बिहान 10 बजे मेरो खाना लिएर आउँथे र बेलुका 7-8 बजेतिर फर्कन्थे। दिनभरि अस्पतालको हात र बगैँचाका बेन्चहरूमा दिक्क हुँदै कहिले उँगेर कहिले बसी निधाएर समय बिताउँथे। दुर्गाले दिनदिनभरि भजन गाएर बिताइन्। भगवान् नै उनका मन वचन र कर्मका सहारा भए। उनले बारम्बार भनिन्, भजन गर्न जानेकाले मलाई दिन बिताउने सहारा भयो, भजन नजानेको भए कसरी समय बिताउँथे होला, बौलाउँथे। बिहान 10 बजे 1/2 घण्टा लाएर 360 मिलिग्राम मेलफालान नामक किमोको उच्च मात्र छातीको नलीबाट दिए। यो किमो दिन थालेपछि जति सकिन्छ उति छिटो छिटो गरी मलाई सकेसम्म धेरै बरफका टुक्रा खान लगाए। मैले 2.5 घण्टामा 1.5 किलो बरफ खाएँ। किमोको एक मुख्य कुप्रभाव मुख र घाँटीमा बिमिरा खटिरा आउने, म्युकोसाइटिस नहोस् भनेर बरफ खुवाएको रे। मेरो मुख्य अग्नि परीक्षा सुरु भइसकेको थियो। किमो दिइसकेपछि मलाई राख्लुलुक परे, जिउ एक तमासको भयो। म बिरामी भएदेखि भिटामिनका 3 थरी गोली बाहेक अरू 5-6 गोली खाइरहेको थिएँ। आजदेखि तीमाथि अरू 5-6 थपे, जसमा यस किमोका थप कुप्रभाव घटाउने र कडा एन्टिबायोटिकहरू थिए। धेरैजसो दबाईहरू छातीको नलीबाटै दिए। विशिष्ट एकान्तवासमा मलाई नर्सले बाहेक कसैले छुन पाएन। यहाँ मेरो हिँडाइ सबभन्दा बढी सीमित थियो, भयो 1-3 पाइलाभन्दा बढी हिँड्ने ठाउँ थिएन। तैपनि पटक पटक गरेर दिनको 30-40 मिनट जति हिँड्थेँ। यो सबभन्दा बैरागी हिँडाइ थियो। पहाडी पदयात्रा मेरो लत थियो। यसबेला अनन्त एकाङ्कीपनको अन्धकारमा डुबेर मैले जीवनका उज्याला रमाइला र उत्साहले भरिपूर्ण ती लामा लामा पहाड़ यात्राहरू सम्झे र उत्तर रामचरितमा भवभूतिका रामचन्द्रले जस्तै कल्पे, बेला नै नभइकन मेरा कठै ती दिन गई गए। विशिष्ट एकान्तवासको दिनचर्या बिहान 5 बजे सुरु हुन्छ। सबभन्दा पहिले काम नर्सहरूले छातीको नलीको ब्यान्डेज फुकाएर सफा गर्छन् र नली खुला भए नभएको जाँच गर्छन्। त्यो काम बेलुका पनि गर्छन्। त्यसपछि दिनदिनै जाँच गर्नको लागि रगत झिक्छन्। दिनरात प्रत्येक 4 घण्टामा तापचाप धड्कन जाँच्छन्। यही नलीबाट बिहानका 2-4 थरी औषधिहरू पनि दिन्छन्। किमोको कुप्रभावले खान नसक्ने बिरामीलाई पोसिलो तरल खाना दिने नली पनि यही हो। थोरै भए पनि सबैजसोलाई पोसिलो पदार्थ तरल खाना यही नलीबाट दिनै पर्ने रहेछ। मेरो मुखमा खटिरा नआएकाले र बमन समेत नभएकाले केही रुचि पनि भएकोले अलिअलि खान सक्थेँ। त्यसैले मलाई पनि पाँच दिन रातसम्म मात्र त्यस नलीबाट तरल भोजन दिए। मुखमा खटिरा आएर वा नरुचेर केही खान नसक्ने र बमन भएर केही नअडिनेर त हप्तौँसम्म दिनरातै अटुट रूपमा त्यही नलीबाट भोजन दिँदा रहेछन्। हरेक दिन बिहान र बेलुका नुहाउनै पर्ने र लुगा फेर्नै पर्ने, नुहाउँदा आफूले सकेजति आफैले गर्ने र नसकेको नर्सले मद्दत गर्ने, मेरो अहिलेको जस्तो नुहाउने परिस्थिति नमिल्दा स्पन्ज बाथ गर्ने अर्थात् तातो पानीमा सानो तौलिया भिजाएर साबुन लाएर वा नलाएर अङ्ग प्रत्यङ्ग राम्रोसँग पुस्नै पर्ने, नुहाएपछि अनुहार र जिउभरि लोसन लाउने नत्र किमोले बेसरी छाला फटाउँदो रहेछ, चिलाउँदो रहेछ। किमो उपचारका अनेक कुप्रभावमध्ये एक मुख्य हुँदो रहेछ छाला बिग्रने। त्यसको उपचारको रूपमा हरेक पटक नुहाएपछि जिउभरि राम्रोसँग लोसन लगाउनु पर्ने रहेछ। कतै चिलायो भने कन्याउनु नहुने, रगतमा प्लेटलेट घटेको हुन्छ र कन्याएपछि घाउ भएर रगत बग्न थाल्छ अरे। ससाना बिमिरा आउँदा रहेछन् जहाँ जति चिलाए पनि बडीमा सुमसुमाउने र लोसन लाउने, लोसनले चिलाए पनि मेट्दो रहेछ। औँला नपड्काउने, औँला पड्काउँदा जोर्नीमा रगत जम्छ र समस्या हुन्छ अरे। जिउका कुनै अङ्ग भित्ता आदिमा नठोक्याउने, किमोले छाला पातलो पारेको हुन्छ र सजिलै रगत बग्न थाल्छ अरे। आँखा चिलाए नकनाउने, नछुने, नर्सलाई भन्ने, नर्सले नुन पानीमा रुवा भिजाएर पुछिदिँदा रहेछन् र विषेक हुँदो रहेछ। फलफुल र काँचो हरियो परियो नखाने, स्टेम सेल ट्रान्सप्लान्टको छ महिनापछिसम्म पनि कुनै पनि नट, काजु, हाडे बदाम, मुङफली, ओखर, पेस्ता जस्ता कुराहरू पकाएर भुटेर वा कुनै पनि रूपमा नखाने। फङ्गस इन्फेक्सन हुन्छ अरे। शरीरमा सानोभन्दा सानो समस्या, बिमिरो, खटिरो लगायत केही पनि अस्वाभाविक कुरा वा पेट ढुस्छ भयो वा केही पनि भयो भने तुरन्त नर्सलाई भन्नुपर्ने। यो कोठाको मेरो समय बिताउने साथी काफी कम्प्युटर हो। सकेको बेला यसमा लेख्छु, पढ्छु, सङ्गीत सुन्छु र गलेको बेला डर्कन्छु। भदौनौ 10 बजे बिहान मलाई 30 मिनट लाएर मेरै 100 मिलिमिटर स्टेम सेल दिए। त्यसमा 10 लाख स्टेम सेल हुन्छन् रे। स्टेम सेल झिक्न मात्र दुई चार घन्टा लागेको थियो। हाल्न सजिलै रहेछ, रगत हाले जस्तै। दिँदादिँदै मेरो अनुहार टाउको रनकरन्केर तातो रातो भयो, जाडो लाग्यो, दिनभरि गुटमुटेर सुतेँ, केही पनि खान मन लागेन। सेलाइन पानी चालु छ, फलफुलको रस मात्र मेरो दिउँसोको आहार भयो। डाक्टरले भोक लाग्ने गोली थपे, त्यसले चाउचाउसम्म रुच्ने भयो। डाक्टरले भने यो स्वाभाविक हो, तर तिमीले पटक्कै खान सकेनौ भने छातीको नलीबाट पोसिलो भोजन देउला। उज्यालो 90 नेटवर्कमा तपाईँ यति बेला कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ र श्रुति सम्वेकमा हामीले अहिले सुनिरहेको जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको वाचन हो। समयाभावका कारणले हामीले यस अन्तर्मनको यात्राको केही अंशहरू बीचबीचमा छोड्दै मर्म नमर्ने गरी यसको वाचन गरेका छौं। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रामेछापको रेडियो तीनलाल, नुवाकोट एफएम, हेटौँडा एफएम, चितवनको रेडियो चितवन र रेडियो अर्पणमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, दमौलीको रेडियो भानुभक्त, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, रौतहटको नुनथर एफएम, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंग, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, कैलाली टेकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी, दैलेखको दुर्वतारा एफएम, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा सुनिरहेका छौं। यसको बाँकी अंश अब सुन्छौं। भदौ नौ बेलुका चाउचाउ खान मन लाग्यो, दुई पोका खाएँ। नर्सहरूले भने चाउचाउ मात्रै खाएर हुँदैन, यसले पोस पुग्दैन, केही पनि खान नसक्दा त ठिकै छ, सत्ता पोसिलो कुरा खाऊ। मन लागे पो पोसिलो कुरा खानु, कुनै पनि खानेकुरा पटक्क सम्झाउन मन लागेन। भोलिपल्ट बाँकी एक पोकाको 10 लाख स्टेम सेल पनि थपे। हिजोभन्दा आज अलि सजिलो भयो, तर खाना रुच्न बन्द भयो। वाक वाक लाग्यो, दिशा दिनको 4-5 पटक हुन लाग्यो, पेट ढुस्छ भयो, छातीमा उलुतुलु भयो, निद्रा परेन। सबै व्यथाहरूको लागि पहिले पहिले जस्तै गोलीहरू थपिँदै गए। दोस्रो दिन राति पनि चाउचाउ मात्रै खाएर सुते। तेस्रो र चौथो दिन जाउलो खाएँ। मलाई पोस पुग्दैन भनेर छातीको नलीबाट रात रातभरि पोसयुक्त झोल दिइरहेका थिए। छैठौँ दिन सुमेधा बहिनीको मायाले खसीको मासु र बासमती चामलको भात जोड्यो। यी बासहरूमा यो अहिलेसम्मको सर्वश्रेष्ठ भोजन थियो। एक दुई दिन बाहेक कुखुराको उसिनेको फूल लगभग दिनदिनै खाएँ, तर विशिष्ट एकान्तवास समेत मैले करिब 6 हप्तासम्म दिनको 2टा उसिनेको फूल पहेँलै समेत खाएँ। यस उपचारक्रममा उसिनेको फूल मेरो एकमात्र यस्तो भोजन हो जसको औछानी लागेन। भदौ 15, मेरो सेतो कोष नर्मलभन्दा तल झरेको त एक साता अघिदेखि नै हो। क्रमशः घट्दै गएर आज शून्यमा झऱ्यो र त्यो दिनसम्म कायम रह्यो। यसको अर्थ हो अब मेरो शरीरमा क्यान्सरको किराको गुण हाललाई समाप्त भयो। त्यसका साथै मेरो रोग प्रतिरोध गर्ने क्षमता पनि शून्यमा झऱ्यो। यस अवस्थामा मलाई कुनै पनि रोग लाग्न सक्छ, बाहिरबाट सल्केर वा आफैभित्र दबेर बसेको, बिउतेर वा पलाएर। त्यही नहोस् वा न्यूनतम होस् वा कदाचित केही भइहालेमा यथाशीघ्र त्यसको जानकारी होस् र व्यवस्थापन गर्न सकियोस् भन्ने प्रयत्न अहिलेको विशिष्ट एकान्तवास र यहाँ गरिने निरोधात्मक उपचारहरू। ट्रान्सप्लान्ट गरेको एक सातापछि मेरो स्टेम सेल पलाउन थाल्छ अरे। सेतो कोष पलाएर मान्य स्तरमा पुगेपछि उपचारको यो चरण सकिन्छ। मलाई त्यतिन्जेल कुनै रोग सरेन वा निस्केन भने पहिलेको सामान्य एकान्तवासको कोठा सारिन्छ र त्यहाँ घर जाने बेलासम्म राखिन्छ। भदौ 16, मेरो सेतो कोष बढेर 4700 पुग्यो अनि सामान्य एकान्तवासमा सारे। दुर्गा र हिमालले पनि मजासँग बसेर गफ गर्न पाए। 6 हप्तासम्म लाग्न सक्छ भनेको कोठाबाट 2 हप्तामा निस्कन पाउनु अपवाद जस्तै थियो। 2 सातासम्म मलाई कुनै संक्रमण भएन, त्यो ठूलो कुरा थियो। आज बिहान अलि मिठो मानेर खाजा खाएँ। 2 सातामा आज पहिलोपल्ट खानेकुरामा स्वाद थियो। अचम्म लाग्यो, गत 2 सातासम्म मुखमा कुनै स्वाद थिएन। मुख मिठो हुँदा कस्तो हुन्छ भने बिर्सिसकेको रहेछु। खानै पर्छ भनेर कोचेर जस्तै गरी खान्थेँ। लाग्यो अब बल्ल मेरो जिब्रोमा स्वाद पलाउँदैछ। यस्तै हो भने अब छिटै भोक लाग्ने र बमन नहुने औषधि पनि खान छोड्यो होला। भदौ 27, रगतका सबै सूचकहरू नर्मल हुन लागेकाले आज 4 हप्तापछि मेरो छातीको नली झिके। यसै गरी सबै कुरा ठिकठाक भएर यहाँबाट निस्कने निदो भयो। त्यसपछि 2-3 सातासम्म हरेक हप्ता रगत जचाउनु र डाक्टरसँग भेट्नुपर्नेछ। त्यस्तै भयो, मलाई उच्च मात्रामा किमो दिएको र स्टेम सेल ट्रान्सप्लान्ट गरेको करिब 4 हप्तापछि भदौ 31 गते मेरो रगतको रिपोर्टमा सबैजसो सूचकहरू लगभग ठिक देखिए। पूर्व योजना अनुसार अस्पतालले छुट्टी दियो। म बोन म्यारो ट्रान्सप्लान्ट विभागबाट 5-6 हप्तामा छुट्टी पाउने थोरै रोगीहरू मध्येको थिएँ। असोज 14 गते जाँच्दा मेरो रगतका सबै सूचकहरू सामान्य वा सामान्य निकट देखिए। आगामी 6 महिनासम्म मेरो प्रतिरोध क्षमता कम हुन्छ अरे। मान्छेको भिडभाडमा नजाने, नबस्ने र कुनै पनि रोग लाग्न सर्न सक्ने स्थितिबाट जोगिन घरैमा पनि सकेसम्म सफाई र परहेजका साथ बस्ने सल्लाह दिए। 4-6 सातामा जचाउन आउनु भने। यसरी 2063 साल वैशाख 1 गतेदेखि ढाड बाँचेर थाला परेर लडेको र त्यसको 3 सातापछि थालेको क्यान्सरको लगातार उपचारको यो श्रृङ्खला 2064 साल भदौ 31 गते मेरो सफल स्टेम सेल ट्रान्सप्लान्ट सकिएपछि पूरा भयो। यसका साथै जीवनको यो भीषण रोग र उपचारको अग्नि परीक्षाको यो अध्याय समाप्त भयो भन्ने आशा छ। स्टेम सेल ट्रान्सप्लान्ट उपचार प्रक्रियामा जाने 100 कडा 5 मा नपरेर म बाँच्ने 100 कडा 95 मा परे। त्यसरी मैले केही आयु फोसामा पाएको छु। सैकडा 5 मा पनि पर्न सक्छु भनेर म मानसिक रूपमा तयार थिएँ। परिवारले पनि यो कुरा वेबसाइटमा पढिसकेका थिए। उनीहरू पनि मानसिक रूपमा तयार थिए। त्यसैले विशिष्ट एकान्तवासमा बस्ने अघिल्लो दिन भदौ 1 गतेसम्म लेखेको अन्तर्मनको यात्रा रोचक घिमिरे र नगेन्द्र दाईलाई हेर्न पठाइदिए। छुट्टिने बेलामा डाक्टर सुरापोललाई धन्यवाद दिँदै सोधे, म कति अवधिको लागि यो रोगमुक्त हुन्छु होला? भन्न सकेन, जति पनि हुनसक्छ 3, 5, 10 वर्ष उनले बारे। धेरै वेबसाइटहरूले तोकेको औसत 5 वर्ष हो। मान्छे जन्मिने बित्तिकैदेखि आयुको काउन्टडाउन सुरु हुन्छ। कायाकल्प भएपछि फेरि एकपल्ट मेरा बाँकी दिन र छिनहरूको उल्टो गन्ती सुरु भएको छ। सोचे परिस्थितिले मलाई यसरी फोसामा दिएको यो थप आयुका दिनहरू र छिनहरूको कसरी सदुपयोग गरौं। अन्तर्मनले भन्यो, त अब बाध्यता मुक्त छस्, यो फोसामा पाएको आयुमा त्यही गर जे गर्दा शान्ति पाउँछस्। अनि म लागे अधुरो साहित्य यात्रामा केही पाइला थाप्ने काममा, अक्षरको सन्धान र साधनामा, यो आत्मलाभका अन्तिम शब्दहरूमा र अब लेख्ने उपन्यासको खाकामा ताना बानामा। झर्दै हजारौं विषय सुखघडा देह लमतन्न पर्दा झर्दा सम्पूर्ण सेखी तुजुक पवनले निस्कने जोड गर्दा सर्दा आपस्त डर्दै पर पर धमिलो नाचको अन्त्य पर्दा गिर्दामा साथ जाने कुन कुन चिज हुन् सम्झती काम गर्दा लेखनाथ जे हो समय हो जे छ समयमा छ बलवान त्यो हुन्छ जसको समय आएको हुन्छ बुद्धिमान त्यो हुन्छ जसको समय आएको हुन्छ विजयी त्यो हुन्छ जसको समय आएको हुन्छ सबै समय हो समय चमत्कार हो यो ब्रह्माण्डमा जे जति छ त्यो समयमा छ समय नै अस्तित्व हो सम्पूर्ण सृष्टि चमत्कारपूर्ण छ ठूलो भन्दा ठूलो सौरमण्डल मात्र होइन सानोभन्दा सानो पात पतिङ्गर किरो बालुवा पनि उत्तिकै चमत्कारपूर्ण र रहस्यमय छ सबै दृश्य अदृश्य ज्ञेय अज्ञेय समयकै चमत्कार हुन् समयले जन्माउँछ त्यो समय साहित हुन्छ समयले जियाउँछ त्यो समय जीवन हुन्छ समयले मार्छ त्यो समय काल हुन्छ जन्म बालापन यौवन प्रौढावस्था मृत्यु सबै उही समयका फरक नाम र पर्याय हुन् सबै उही हो एकै हो संस्कृत र नेपालीमा मात्रै होइन अरू भाषाहरूमा पनि समय वा कालको अर्थ जीवन पनि हुन्छ मृत्यु पनि हुन्छ अर्थात् समय वा काल जीवन पनि हो मृत्यु पनि हो अङ्ग्रेजी शब्द इन्टको अर्थ मृत्यु पनि हुन्छ लक्ष्य पनि हुन्छ अर्थात् जीवनको बाँच्नुको लक्ष्य मर्नु हो मृत्यु हो अथ माथि भने जस्तो समय अस्तित्व मात्र होइन सँगसँगै एकैपटक अस्तित्व र अस्तित्वहीनता समेत हो समय कुनै राम्रो कुनै नराम्रो हुँदैन जन्म सुसमय र मृत्यु कुसमय होइन उही एउटै समय सृष्टि स्थिति र प्रलय अर्थात् जन्म जीवन र मृत्यु हो यसमध्ये कुनै समय मान्छेको लागि उत्सव हुन्छ कुनै समय शोक कुनै सुख हुन्छ कुनै दुःख सुखमय सुयोग हुन्छ कुसमय दुर्योग हुन्छ समय आदिहीन र अन्त्यहीन लगातार हो कन्टिन्युम हो जसमा न सुख छ न दुःख छ न उत्सव छ न शोक छ न सुयोग छ न दुर्योग छ समय यथार्थ हो यो सत्य हो यो केवल छ समस्त चेतन र जडको जन्म जीवन र अवसान समयको खेल हो मान्छेका समस्त उपलब्धि अनुपलब्धि सबै समयका खेल हुन् मान्छे केवल कारण हो कर्ता होइन कर्ता हुनुको भ्रम आनन्ददायी वा दुःखद हुन्छ त्यसले अहंकार बोध वा हीनता बोध गराउँछ म अहिले मेरो घरबाट उत्तर पूर्वमा छ्याङ्ग देखिने बागमती किनारको डम्पिङ साइट अथवा महारक्षानबाट आकाशमा उडिरहेका खाली प्लास्टिकका थैलाहरू देख्दैछु जसमा सैकडौं चिल गिद्धहरू झम्टा आन्दैछन् मान्छे त्यही उडिरहेको प्लास्टिकको थैलो हो र मान्छेका आकांक्षा तिनी रित्ता प्लास्टिकका लागि झुत्ती खेलिरहेका चिल र गिद्धहरू हुन् मान्छेको उपलब्धि हावाले आकाशमा पुर्याएको प्लास्टिकको थैलो जस्तै हो ऊ ठान्दछ ऊ आफै भएको हो ऊ आफै आकाशमा पुगेको हो ऊ जे भएको छ आफ्नै खुबीले भएको छ ऊ जान्दैन यो सबै समयको खेल हो उसलाई कसैले बनाएको हो कसैले उडाएको हो कसैले प्रयोग गरेको हो यस जुनीमा ती सबै कुरा जुन मैले यसो गरेँ उसो गरेँ म यस्तो म उस्तो म यति जान्ने उति जान्ने भन्थे त्यो सब मूर्खता रहेछ हाड नमक्युन्जेल ढाड नभाच्युन्जेल माइलोमाले थला नपारुन्जेल म पनि सबै थोकौँ मैले नै सबै थोक गरेको हुँ भनी ठान्थे अब त्यो भ्रमबाट मुक्त छु यस्तो रोग नलागिकन त्यो विवेक पलाउने मान्छे अति थोरै हुन्छन् ती धेरै सौभाग्यशाली हुन्छन् तीभन्दा पनि सौभाग्यशाली हुन्छन् तिनका वरिपरिका परिवार स्वजन र निकटस्थहरू जीवनमा पुग्नुको भन्दा यात्राको महत्व हुन्छ मेरो 60 वर्षे स्वस्थ यात्राको आफ्नै महत्व छ भने त्यसपछि म माइलोमामा पुगेको छु तैपनि यात्रा चालु छ तर यो यात्रा फरक छ यो मेरो अन्तर्मनको यात्रा हो जुन सधैँ नयाँ हुन्छ कुनै आनन्ददायी हुन्छ कुनै दुःखद म अहिले दुःखद यात्रामा छु दुःखद माइलोमाको बासमा छु सबभन्दा महत्वपूर्ण कुरा अन्तर्मनको यस बासमा घुमिफेरि त्यहीँ आइपुगेको छु जहाँबाट मैले मेरो जीवनको यात्रा थालेको थिएँ त्यो हो साहित्य सृजना यो नयाँ पुस्तकको सृजना गरेको छु साहित्य सृजनाका बासहरू मात्र मेरो यस यात्राका आनन्ददायी क्षण हुन् मैले अघि पढेका र अहिले पढेका अरूका र मेरा रचना नयाँ र पुराना साथी सम्पर्क सम्बन्ध परिवारका नयाँ र पुराना सदस्यहरू आत्मीयहरू सबै मेरो यस नयाँ पात्रका यात्राका नयाँ बासहरू हुन् ती प्रत्येक नयाँ र पुराना सम्बन्धहरूमा प्रत्येक नयाँ र पुराना पुस्तकहरूमा नयाँ आयाम थपिएको छ त्यो नयाँ आयाम तिनको होइन मेरो हो परिवर्तित म भएको छु उनीहरू होइन उनीहरू उस्तै छन् माइलोमा लागेर म यसरी परिवर्तित भएकोमा साँच्चै माया गर्नेले मलाई अति माया गरे माया नगर्नेले पनि अलि मिठोसम्म बोले बाँच्नु अल्पकालीन समाधान हो मर्नु दीर्घकालीन बिरामी भयो बाँच्नका लागि अनेक गर्नुपर्छ उपचारका लागि यहाँ गयो वहाँ गयो यो डाक्टरलाई देखायो ऊ डाक्टरलाई देखायो यो उपचार भन्यो ऊ उपचार भन्यो यस्तै रोगमा यसलाई यस्तो गर्दा यस्तो भयो भन्यो उसलाई उस्तो गर्दा उस्तो भयो भन्यो यो खायो ऊ नखायो यता गोज्यो उता पुग्यो यता काट्यो उता जोड्यो उता डाम्यो उता विस्फोट पार्यो यता पाल पारेर सुलिनली भिर्यो उता पालको सुलिनली झिक्यो बिख मार्न बिख खायो यो रोग लागेपछि म ती सबै अग्नि परीक्षाहरूबाट गुज्रिसकेको छु जीवन र जगतलाई कसैले दैवको लीला भन्छन् कसैले प्रकृतिको खेला जसले जे माने पनि कुरा उयो अर्थात त्यो कुनै अर्कै शक्तिको खेल हो। जब मान्छे अर्कै शक्तिको अधीनमा छ भने जो र जे भए पनि लीला भए पनि खेला भए पनि तात्विक फरक केही छैन। मेरो दैव भने पनि प्रकृति भने पनि लीला भने पनि खेला भने पनि समय नै हो, अरू केही होइन। कसैले दैव छ भन्छन्, कसैले छैन भन्छन्। भूषणाले भगवान छ भनेर हुने र छैन भनेर नहुने होइन। सत्य हुन्छ असत्य हुँदैन, दैव छ भने सत्य हो, सत्य समाधान हुन्छ समस्या होइन, छैन भने समस्या नै भएन। जसले जे सोचे पनि हुन्छ, सोचले सत्य बदलिँदैन, सत्यले सोच बदलिन्छ। सोचले सोच्नेको व्यवहार बदलिन सक्छ बदलियो भने। सत्यलाई कसैको विश्वास गर्दैमा हुने, स्तुति भजन र जप गर्दैमा हुने र नगर्दैमा नहुने होइन। कसैले विश्वास गर्नु वा नगर्नुले सत्यलाई फरक पर्दैन। मेरो लागि समय नै सर्वेसर्वा सत्य हो, स्वयंसिद्ध सत्य हो। सत्यलाई कुनै ग्रन्थ, कुनै गुरुले वा कसैले पनि सिद्ध गर्नु पर्दैन। असत्यलाई सिद्ध गर्ने कोसिस गर्नुपर्छ सत्यलाई होइन। असत्यले सत्यको भान पार्नुपर्छ सत्यले होइन। सत्य स्थायी छ र शाश्वत हुन्छ, सोच परिवर्तनशील र सामयिक। ईश्वर छ भने अजन्मा छ, अमर छ, मर्ने ईश्वर हुँदैन। ईश्वर छ भने पनि मर्दैन, छैन भने पनि मर्दैन, नभएको कुरा मर्दैन। जसले ईश्वर मर्यो भने त्यो पागल हो। टल्स्टायले नित्सेलाई त्यसै पागल भनेका होइनन्। जसले नित्सेको कुरा पत्याउँछन् ती झन पागल हुन्। संसारका धेरै लेखक दार्शनिक मान्छेको जीवनलाई ग्रीक पुराणको राजा सिसिफसले दिनदिनै ढुङ्गो बोकेर डाँडाको टुप्पोमा पुर्याउनु पर्ने श्रापग्रस्त निरर्थक जीवनसँग तुलना गरेका छन्। सिसिफसको त्यो जीवनलाई व्यर्थताको प्रतीक मानिन्छ। मान्छेको जीवन व्यर्थ हो भने हरेक मान्छे श्रापग्रस्त सिसिफस हो। मान्छेको दैनिक जीवन सिसिफसले दिनदिनै विशाल ढुङ्गो बोकेर डाँडाको टुप्पोमा पुर्याएको जस्तै हो। कहिलेकाहीँ सबैलाई यस्तो लाग्छ होला, मलाई पनि माइलोमाले लडाएपछि त्यस्तो नलागेको होइन। मान्छेको जीवन व्यर्थ होइन भने कोही पनि सिसिफस होइन। मान्छेले जे गर्छ उसका लागि त्यही सार्थक हुन्छ। अरूको लागि निरर्थक नै भए पनि उसका लागि सार्थक हुन्छ, किनभने उसले त्यो सार्थक देख्छ। सार्थक नदेखे पनि सार्थकताको दावा गर्छ, त्यो उसको इगो हो, अहंकार हो। जति निरर्थक भए पनि सिसिफसले त्यो ढुङ्गो बोकेर डाँडाको टुप्पामा पुर्याउन सक्ने स्वास्थ्य त पाएको थियो। अहिले म सिसिफसको त्यो स्वास्थ्यको ईर्ष्या गर्छु। म जस्तो अस्वस्थ र दुर्बल मान्छेको लागि सिसिफसको स्वास्थ्य र सबलता पनि ईर्ष्यापद हुन्छ। मान्छे त्यो चाहन्छ जे उसँग हुँदैन। जीवन सार्थक छ भने हरेक दिन सार्थक छ। सिसिफसले दिनदिनै बोकेको ढुङ्गो पनि सार्थक छ, छैन भने हरेक दिन निरर्थक छ, हरेक क्षण निरर्थक छ। कसैको कुनै पनि क्रियाकलाप सार्थक छैन। जीवन सुखमा सार्थक र दुःखमा निरर्थक हुने होइन। जीवनको सार्थकता आफ्नो सुखमा होइन, अरूलाई सुख दिन सक्नुमा छ। संसारभरिका पुराना र नयाँ चिन्तकहरूले ठेलीका ठेली निस्सारवाद, अस्तित्ववाद, सिसिफसवाद, शून्यवाद र के वाद लेखेका छन्। पश्चिमी संसारले त्यो विचारलाई अति गम्भीरतापूर्वक पनि लिएको छ, तर त्यो पूर्वीय दर्शनका लागि नयाँ होइन। जुन लेखनाथजीले यी चार हरफमा यसरी टुङ्ग्याएका छन्, यो छाला हाडमासु रगतहरू सबै देखिने बाह्य बोक्रो, त्यो बोक्राभित्र अर्को अलिकति मसिनो प्राण दोस्रै छ बोक्रो, तेस्रो त्यही भित्र बोक्रो मन, अझ उसको भित्र आनन्द बोक्रो, बोक्राको तुच्छ धोक्रो लिइकन म भनी बोल्छ को भित्र खोक्रो। कृष्णले गीतामा भनेको ब्रह्मनिर्वाण र त्यसको सयौं वर्षपछि बुद्धले भनेको निर्वाणमा के फरक छ मैले बुझ्न सकेको छैन। बुद्ध भन्छन् निर्वाण प्राप्त गर्न जीवन समर्पित गर, मरिसकेपछि डढेर भएको खरानी वा सडेर भएको माटोले निर्वाण पाउने होइन होला, नभएको आत्माले पनि निर्वाण पाउने होइन होला, निर्वाण पाउने शरीर पनि होइन आत्मा पनि होइन भने बुद्धले भनेको त्यो निर्वाण पाउनका लागि जीवन समर्पित गर्नुपर्ने तेस्रो निकाय के हो त्यो मैले बुझ्न सकेको छैन। यो कुरा मैले धेरै ज्ञानीहरूलाई सोधेँ तर कसैले पनि बताउन सकेनन्। यो सबै जीवनप्रतिका दृष्टिकोण हुन्। यीमध्ये यो ठिक वा त्यो बेठिक भन्ने छैन। जीवन सार्थक वा निरर्थक पनि होइन। जीवन जसले जे भनेर देख्यो, चिन्यो, जान्यो, बुझ्यो, मान्यो, ठान्यो त्यही हो। मान्छेले जीवनको विश्लेषण गर्ने प्रयास नगरेको होइन, तर आजसम्म सम्भव भएन। अन्तिम विश्लेषणमा जीवन दृष्टिकोण हो, त्यसपछि पनि विश्लेषणमा जीवन मृत्यु हो। जीवन क्वालिटी हो, क्वान्टिटी होइन। रोग लाग्नु अघिको मेरो जीवनको गुणस्तरबाट म सन्तुष्ट छु। मेरो जस्तो रोगग्रस्त जीवन त अभिशाप नै हो, आफ्ना लागि पनि परिवार र स्वजनहरूका लागि पनि, यसमा कुनै पनि शंका छैन। बाँकी रह्यो छोटो भयो, अचानक भयो, दुःखपूर्ण भयो भन्ने कुरा। धेरैका जीवनयात्रा मेरो भन्दा छोटा, अचानक र दुःखपूर्ण हुन्छ। प्रश्न हो कससँग तुलना गर्ने? मान्छेको मनले सुख जति आफूलाई र दुःख जति अरूलाई बाँडेको हुन्छ, त्यो तुलोमा भने म पक्कै ठगिएको ठहर्नेछु। जीवनको यात्रा सबैले गर्छन् तर कसैले बुझ्दैनन्। बुझ्ने भए त्यति विधि गल्ती गर्ने थिएनन्। जीवनको बाटोमा सबैले हिँड्छन् तर कसैले बाटो चिन्दैनन्। चिन्ने भए त्यति विधि बिराउने थिएनन्। बाँचुन्जेल जीवनलाई माया गर्नेले बेला भएपछि मृत्युलाई पनि माया गर्नुपर्छ। जीवन भएकाले मृत्यु भएको हो, जीवन नभएको भए मृत्यु पनि हुने थिएन। हुनु दुःख हो, मान्छे दुःखमा जन्मन्छ, दुःखमा हुर्कन्छ, दुःखमा बाँच्छ, दुःखमा मर्छ। बाँचुन्जेल सुख पाउँदैन, जो सुखसँग मर्छ त्यही सुखी हो। म केवल त्यस दिनसम्म मात्र बाँच्न चाहन्छु जुन दिनसम्म म आफैले आफ्ना सामान्य कामहरू गर्न सक्छु। मेरो आफूले गर्न सक्ने कामको जाँच, आफैले दाढी खौरिन र नङ काट्न सक्नु हो। म चाहन्छु म त्यतिन्जेल मात्र बाँचौँ जतिन्जेल कम्तीमा यी दुई कामहरू सजिलै गर्न सकौँ र सकौँ खाने, बाथरूम जाने, पढ्ने, सामान्य डुल्ने, बसेर होससहित कुरा गर्न सक्ने, देख्ने लेख्ने कामहरू पनि गर्न। जुन दिन म यी कामहरू सजिलै गर्न नसक्ने हुन्छु त्यसै दिनदेखि मैले घरैमा सन्यास आश्रम सुरु गर्नु ठिक हुन्छ। मैले उपवास गरेर प्राण त्याग्नु उचित हुन्छ। मेरो परिवार स्वजन र त्यसबेलाका चिकित्सकहरूलाई चेतना भयो। हामी सबै त्यही हौ जुन लेखनाथजीको यो चतुष्पदी भन्छ, हड्डीको पिञ्जरा शरीर उसमा मैना म भन्ने चरो, त्यो क्वाँ क्वाँ गर्दो छ शान्ति रसको पानी बिना भई खरो। चार इन्द्रिय लभ्य यो विषयको लाखौं खने आए पनि भित्री व्याकुलता र दाह उसको छोड्दैन कति पनि। सबै कुराको समय हुन्छ, बाँच्ने समय थियो बाँचे, जे जे गर्ने समय थियो गरे, विषय बासनाको सीमा छैन, नजाउन्जेलसम्म त्यो भित्री व्याकुलता र दाह छोड्दैन। कति बाँच्नु त्यो अतिविधि भित्री व्याकुलता र दाह बोकेर। जाने समय आएपछि जानुपर्छ, समयले मेरो जाने समयको घण्टी बजाइसकेको छ। संसारलाई कसैको खाँचो हुँदैन। गालिबले आफू मरेपछिको अवस्थाबारे भने जस्तो रोएर ललनी गाउनुको केही अर्थ छैन। गालिब ये खस्ता के बगैर कौन से काम बन्द हे, गालिब ये खस्ता के बगैर कौन से काम बन्द हे, रोइए जार जार क्या कीजिए हाय हाय क्यों। नाथे गालिब नभएर के काम बन्द भएको छ र किन बित्थामा यत्रो विधि रोई कराई हाय हाय र हुई हुई गर्नु। महाभारतको लडाईँ सकिएपछि अर्जुनको प्रख्यात कपिध्वज रथबाट कृष्ण अन्तिमपटक ओर्लिए, अर्जुनलाई पनि ओह्राले अनि रथ हुरहुर्ती बल्न थाल्यो। अर्जुन स्तब्ध भए, सोधे के भएको यो प्रभु। कृष्णले भने ब्रह्मास्त्र लगायत धेरै अस्त्र शस्त्रहरू प्रहार भएकोले यो रथ जीर्ण भइसकेको थियो। यसलाई मैले युद्धभरि योगबलले थेगेर राखेको थिएँ, युद्ध सकियो अब यस रथको काम छैन, त्यसैले यसबाट मैले आफ्नो योगबल झिकिदिएँ अनि यो रथ यसरी बलेको हो। अनेकौ कडा विषौषधिको प्रभाव र कुप्रभावहरूले मेरो शरीर कपिध्वज रथ जस्तै जीर्ण भइसकेको छ। भीष्मले सरसैयामा सुतेर भए पनि काललाई पर्खाए जस्तै मैले पनि अस्पतालहरूका सुली नली सैयाहरूमा सुतेर काल पर्खाएर जसरी भए पनि यो आत्मलाभ गरिसकेको हुँ, लेखिसकेको हुँ। यो लेखी सकिन सकी कालले मलाई लान सक्दैन भन्ने आत्मविश्वासले गर्दा नै अहिलेसम्म म बाँचेको हुँ। अहिलेसम्म यो लेख्ने मिसनले नै थेगिएको हुँ। अब म कुनै पनि बेला समाप्त हुन सक्छु। परिवार स्वजन चिकित्सकहरूसँग मेरो बिन्ती छ, अन्तिम अवस्थामा मेरो नाक घाँटी नाइटोबाट पाइप सिराएर मेरो आयु जबरजस्ती नलम्ब्याऊ, भेन्टिलेटरमा राखेर वा डायलिसिस गरेर पनि नबचाऊ, मलाई गुन्द्रुक सिन्की जस्तो भएर पनि बाँच्न बाध्य नबनाऊ। म बेहोस भएपछि मेरो बेहोसीलाई तिमीहरू आफ्नो मन खुसी नगर, मेरो तन र मनको सुखको पनि विचार गरिदेऊ। पिञ्जडै पिञ्जडामा मैले सबै गरेका र नगरेका समेत पापहरूको दण्ड र यातना भोगिसकेँ। त्यसबेला मलाई थप यातना नदेऊ, मलाई एकपटक मात्र मर्न देऊ, खुसीसँग मर्नेछु, पटक पटक नमार। उर्वारु कमिव बन्दानान मृत्यु मूर्छीय मातृनान। ऋग्वेदको महामृत्युञ्जय मन्त्र भन्छ, पाकेको काँक्रो भेट्न मुक्त भए जस्तै मृत्युबाट मुक्ति देऊ, अमृतबाट होइन। 4000 वर्ष अघि नै पूर्वका चिन्तकहरूले भनेका थिए मुक्ति मृत्युबाट चाहिन्छ, यसको अर्थ हो जीवन भनेको मृत्यु हो। आधुनिक अस्तित्ववादीहरूले बुझ्न्, मेरो स्वजनहरू, मेरो जीवनको काँक्रो पाकिसकेको छ, मलाई पाकेको काँक्रो जस्तै सबै बन्धनहरू छुनाएर फुत्रुको झर्न र बिलाउन सघाऊ। मेरो अमृत त्यही हो, मेरो मुक्ति त्यही हो, मेरो जीवनरूपी पाकेको काँक्रोलाई सिक लगाएर खल्पिहाल्नु नसाँच, मलाई पराल सेन्की गुन्द्रुक भएर बाँच्न बाध्य नपार। मेरो जीवन काठमाडौँको फोहोरमा बित्यो भन्दा हुन्छ, मेरो खरानी मेरा पुर्खाको थलो, मेरो स्वजन माझी मजिनीहरू र म लगायत सबैको साझा मन्थलीको तामाकोसी र सुकाजोरको सफा दोभानमा बगाइदेऊ। यो मेरो भावनाले भनेको छ। तर्क भन्छ खरानी छरेर तामाकोसीको सफा पानी नधमी ल्याऊ, मेरो खरानी मन्थलीको कुनै पनि पाखामा छरिदिए पनि हुन्छ। र यसरी हामीले 263 पृष्ठसम्म आएर अन्तर्मनको यात्राको वाचन पूरा गरेका छौं। जगदीश घिमिरेको अन्तर्मनको यात्रा, यो आत्मालाप हामीले उहाँको पुस्तकको 8 संस्करणबाट वाचन गरेका हौं। अहिले यसको 11 संस्करणसम्म बजारमा आइसकेको छ। आजलाई हामीले उहाँको 8 संस्करणको पुस्तकको वाचनको अन्तिम श्रृंखला भने पनि आउँदो श्रृंखला हामी जगदीश घिमिरेसँगको कुराकानी र 11 संस्करणसम्म आइपुग्दाखेरि थपिएका केही अंशहरूको वाचन तपाईँलाई सुनाउनेछौ। आजलाई श्रुति सम्वेगमा जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्रा वाचन यति नै। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np रहेको छ। हवस् त, अर्को साता जगदीश घिमिरेको आत्मालाप अन्तर्मनको यात्राको र साथै जगदीश घिमिरेसँगको अन्तर्वार्ताको अंश लिएर आउनेछौं। त्यसअघि मंगलबारको श्रृंखलामा अर्को कुनै गद्य वाचन हुनेछ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सहकर्मी मन्टेश्वरी राजभण्डारीका साथ म अच्युत घिमिरे विदा चाहन्छु। शुभरात्री।